اہل بیت اطہار علیہ السلام کی عظمت پر وقت کے امام کے حضور ادا احترام کے لیے، ان کی شہادت کی تسلیت پیش کرنے کے لیے درود بھیجے محمد و آل محمد صلی اللہ محمد.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد. وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين. قال الله تعالى في كتابه الكريم: بسم الله الرحمن الرحيم. أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا. درود بھیجے گا محمد و آل محمد. خداوند متعال کا انتہائی لطف ہے، انتہائی کرم ہے. خداوند متعال نے یہ سعادت مجھے اور آپ نصیب کی کہ ہم سید الشہداء کے فرش عزا پہ بیٹھ کر اس غم میں شریک ہوں جس غم میں تمام اہل بیت اطہار علیہ السلام کے دل غمگین ہیں. نہیں معلوم یہ رابطہ کس قسم کا رابطہ ہوگا کہ آپ کسی ایسے عظیم الشان ہستی کے ساتھ شریک ہو رہے ہوں جب ان کا دل غمگین ہو آپ کا دل غمگین ہو، جب ان کا دل خوش ہو آپ کا دل خوش ہو. نہیں معلوم یہ اٹیچمنٹ جو اہل بیت اطہار علیہ السلام کے ساتھ ہمارا ہے، یہ ہمیں اس دنیا میں، برزخ میں، محشر میں، پل صراط میں، اس کے بعد آخرت میں، اور اس کے بعد لَتَرْكَبُنَّ طَبَقًا عَن طَبَقٍ، تم اس کے بعد ایک کے بعد ایک مختلف جگہوں پہ جاتے رہو گے، نیور اینڈنگ. یہ سات اہل بیت اطہار علیہ السلام کو جو آپ یہاں پہ اسٹیبلش کر رہے ہیں یہ کبھی ختم نہیں ہوگا. یہ وہ سعادت ہے جو اس عزا سے نصیب ہو سکتی ہے، اس اٹیچمنٹ کو آپ حاصل کر سکتے ہیں. پروردگار انشاءاللہ جو ہم سوچ پا رہے ہیں وہ، اور جو ہم نہیں سوچ پا رہے، جو اس سے کہیں بڑھ کر ہے، سب خدا ہمیں نصیب فرمائے انشاءاللہ. اہل بیت اطہار علیہ السلام کے حضور ہماری اس عرض ارادت کو، اس عقیدت کو اپنی بارگاہ میں قبول فرمائے انشاءاللہ. ان کے وارث کے ظہور کا دن دیکھنا نصیب فرمائے، ان کی نصرت اور اس راہ میں شہادت نصیب فرمائے انشاءاللہ. تمام دعاؤں کی قبولیت کے لیے، مرحومین کی مغفرت، قلوب کی نورانیت کے لیے درود بھیجے محمد و آل محمد. محمد محمد وعجل فرجہم. پروردگار عالم کی دیوی توفیق سے ہم گزشتہ چند دنوں سے اس بات کو سمجھنے کی کوشش کر رہے ہیں کہ ہم صحیح فیصلہ کیسے کریں. اور یہ ہمیں معلوم ہے کہ یہ جو ٹیسٹ ہے اہل بیت اطہار علیہ السلام کی نصرت کا, یہ کوئی ایسا ٹیسٹ نہیں ہے کہ جس میں اوور نائٹ کوئی تیاری ہو سکے. یہ پوری لائف ہوتی ہے جو سمرائز ہوتی ہے ایک یا دو مین ڈیسیشنز کے اندر, اس وقت صحیح فیصلہ سامنے آتا ہے. تو ایسا نہیں ہے کہ مثال کے طور پر کوئی ایک آدمی کسی میراتھن کے اندر جانا چاہتا ہے, 30 کلومیٹرز اس کو بھاگنا ہے, اور وہ ایک رات پہلے پریکٹس شروع کرے گا. نہیں, یہ نہیں ہو سکتا. تو اس کے لیے اس کو کئی مہینے بھاگنا پڑے گا, اور اس کے بعد سیکھنا پڑے گا اسٹیمنا, اور اس کے بعد اسٹریٹجیز اور یہ اور وہ, اور پھر جا کر اس دن وہ شاید 30 کلومیٹرز کی ریس جیت لے. ہم لوگ یہ سمجھ رہے ہیں, جو جنرل انڈرسٹینڈنگ ہے ہماری وہ یہ کہ جب امام تشریف لائیں گے تو امتحان ہوگا, ہم یہ سمجھ رہے ہیں. صحیح ہے, میں آپ کی خدمت میں عرض کروں گا اس دن رزلٹ ہوگا, یہ امتحان ہے, یہ امتحان ہے. یہ بالکل ایسے ہی ہے جیسے کسی دن اسکول میں, کسی کالج میں رزلٹ اناؤنس ہو رہا ہے. صحیح ہے, اور میں چاہتا ہوں کہ آج میں کامیاب ہو جاؤں, اور میں جا کر کہتا ہوں کہ آج میں کامیاب ہوں گا, آج میں ریڈی ہوں, اب آپ میرا ٹیسٹ لیں. دیٹ از ٹو لیٹ. ٹیسٹ کا وقت کچھ اور تھا, اب رزلٹ کا دن ہے. خدا تعالیٰ قرآن کریم میں فرماتا ہے کہ ان کو پہلے کسب کرنا ہوگا اپنے ایمان کو, پہلے سے کسب کرنا ہوگا اپنے ایمان کو, پھر بعد میں دیر ہو جائے گی. اس کو میں کل آپ کی خدمت میں تھوڑا سا شاید اور اس کو الیبریٹ کروں. آج میرے پاس ایک اور بہت امپورٹنٹ ٹاپک ہے, تو میں چاہتا ہوں اس کے لیے تھوڑا سا ٹائم بچا کے رکھوں, ایسا نہ ہو کہ وہ اس میں مشکل ہو جائے مجھے. تو میں اس کو پھر کبھی ٹچ کروں گا. یہ ابھی ایگزام اس وقت ہو رہا ہے, اس وقت ہماری لائف ایگزام سے گزر رہی ہے. ہمیں رزلٹ ملے گا اس دن جب امام تشریف لائیں گے. پھر کیا ہوگا؟ پھر معاملہ ختم نہیں, ایک اور ٹیسٹ شروع ہوگا. جب تک ہم نہیں مریں گے یہ ختم نہیں ہوگا, جب تک ہم اس دنیا سے کامیابی سے نہیں جائیں گے یہ ٹیسٹ ختم نہیں ہوں گے. یہ جو خداوند تعالیٰ نے فرمایا وَلَنَبْلُوَنَّكُمْ, اتنے ایمفیسس کے ساتھ, جو میں نے ایک دفعہ آپ سے کہا تھا کہ 6 مرتبہ کہنا پڑے گا مجھے, اگر 6 ٹائم ایٹ لیسٹ. یہ وہ کوئی ٹیمپریری فیز نہیں ہے جس کو خداوند تعالیٰ نے کہا ہے, یہ ٹیمپریری نہیں, یہ مرتے دم تک رہے گا. لاسٹ آخری جو سانس ہوگا اس پہ بھی ٹیسٹ ہوگا, وہاں تک چلے گا. تو جب مثلا جیسے ہمارے یہاں کبھی کبھی کسی قصیدے میں یا کسی نوحے میں ہم کہتے ہیں کہ جب امام تشریف لائیں گے تو کام ختم ہو جائے گا, نہیں, کام ختم نہیں ہوگا, پھر ایک اور کام شروع ہوگا, ایک اور کام شروع ہوگا. تو یہ سب اپنے ذہن میں رکھیں. انشاءاللہ آج ایک اور بات کو ڈسکس کرنا ہے, ہم صحیح فیصلے کیسے کریں. اور اس میں بہت اچھا کام یہ ہے جو آج میں کوشش کروں گا, وہ کہ صحیح فیصلے کا میکینزم کیا ہے. کئی دن سے میں اس بات کو عرض کرنے کی کوشش کر رہا ہوں, لیکن آج چاہ رہا ہوں کہ تھوڑا سا اس کو اپنی جگہ کے اوپر مضبوط کر لیں انشاءاللہ, اگر اللہ توفیق نصیب فرمائے انشاءاللہ. درود بھیجیں محمد و آل محمد پر, صلی علی محمد و آل محمد وعجل فرجہم. اچھا, اس کا ایک فلسفیکل بیک گراؤنڈ ہے, اور یہ جو محرم کی عزا کی مجالس ہوتی ہیں یہ فلسفی سکھانے کی جگہ نہیں ہوتی. ظاہر یہ نہ میں کوئی فلسفی سکھانے کا کوئی ٹیچر ہوں, تو لیکن ہمیں کوشش یہ کرنی ہوتی ہے کہ اس فلسفیکل بیک گراؤنڈ کو جتنا زیادہ ہو سکتا ہے آسان کریں, اور بالکل آسان کر کے کسی طریقے سے ڈلیور کر دیں تاکہ بات ایک واضح بھی ہو جائے, اور اس کو گراؤنڈ ریالٹی سے کنیکٹڈ رکھیں. ادروائز میں اس کو کہتا ہوں انٹلیکچوئل لگژریز, کہ وہ آپ ایک پتہ نہیں کہاں آسمانوں میں گھومتے رہتے ہیں جس کا گراؤنڈ ریالٹی سے کوئی تعلق نہیں ہوتا. تو وہ اس کو میں کہتا ہوں علمی عیاشی, وہ میں نہیں کر سکتا, مجھے گراؤنڈ ریالٹی سے اٹیچ کرنا ہے اپنے آپ کو. تو ایک سوال سے شروع کرتا ہوں. سب لوگ جو پڑھے لکھے ہوتے ہیں اپنی لفظ کو میں بہت براڈ رکھ رہا ہوں. عالم کا مطلب وہ نہیں ہے صرف جو امامہ لگاتا ہے اور ابا قبا پہنتا ہے. عالم یعنی ہر شخص جو جانتا ہے. آپ بھی عالم ہیں, کچھ تو آپ بھی جانتے ہیں. ہر شخص جو عالم ہوتا ہے پریکٹس بھی صحیح ہوتی ہیں اس کی. مثلاً آپ کو اپنی زندگی میں کتنی چیزیں پتہ ہیں, مجھے اپنی زندگی میں کتنی چیزیں پتہ ہیں, سب پہ عمل کر لیا میں نے نہیں. تو مثال کے طور پر آپ اور ہم بہت دفعہ یہ جملہ سنتے ہیں, یہ جو اس نے اتنا پڑھا اس کا کیا ہوا, صحیح ہے؟ تو ہمارے ذہن میں یہ ہے کہ جو پڑھتا ہے, جس کے پاس علم ہے, نالج ہے, وہ اس کی پریکٹس بھی اکارڈنگ ٹو ہز نالج ہونی چاہیے. یہ ہمارے ذہن میں ہے, صحیح ہے؟ اچھا, کیا ہمیشہ ایسا ہوتا ہے؟ ہمارے اپنے ساتھ نہیں ہوتا بھائی. یہاں پہ کوئی ہے جس نے نہ سنا ہو کہ نماز شب پڑھنا بہت بڑا کام ہے, اچھا کام ہے؟ سب پڑھ رہے ہیں. ابھی تو ہم فجر میں پھنسے ہوئے کہ بھائی فجر تو پڑھا لو پہلے, ہیں؟ تو بھائی وہ جو نالج ہے, اب ہم جا کے کیا کہتے ہیں؟ تو ہم جب ہمارے سامنے کوئی کہتا ہے بھائی مولانا وہ جو اس نے اتنا پڑھا اس کا کیا ہوا, تو ہم کہتے ہیں بھائی وہ کچھ اور ہوتا ہے, یہ کچھ اور ہے. وہ کیا ہے کچھ اور؟ پھر وہ نالج کہاں گئی؟ صحیح ہے؟ تو ہمیں فوراً اپنے ذہن میں اس کو سالو کرنا تھا جو ہم نہیں کرتے. اب میں کوشش کر رہا ہوں کہ میں سالو کروں. وہ کیا ہے؟ نالج کا ایک اسٹوریج ہے, صحیح ہے؟ انٹائرلی ڈفرینٹ ہے اس اسٹوریج سے جو عمل کا اسٹوریج ہے. یہ دو علیحدہ کمپارٹمنٹس ہیں, صحیح ہے؟ بس ایک ہمارے اندر کمپارٹمنٹ ہے, ہمارے وجود کے اندر, ایگزسٹنس میں, جہاں پہ ہماری نالج اسٹور ہوتی ہے, صحیح ہے؟ وہ جو نالج کا اسٹوریج ہے وہ را میٹیریل ہے جو ایک باکس کے اندر, ایک ہارڈ ڈسک کے اوپر پڑا ہوا ہے. اس میں کوئی نورانیت نہیں ہے. کب تک؟ جب تک پریکٹس میں نہ آئے. جیسے یہ نالج پریکٹس میں آتی ہے, اب ایک اور اسٹوریج میں آتی ہے, اب ایک اور اسٹوریج میں, صحیح ہے؟ تو آپ کے پاس فلاسفیکل ٹرمز میں, جسٹ ٹو ٹچ اٹ, ایک آپ کے پاس عقل نظری ہے, تھیوریٹیکل نالج ہے, تھیوریٹیکل ریشنلٹی ہے آپ کے پاس, جس کے پاس اسٹوریج ہے نالج کا. پتہ نہیں کیا کچھ پڑھا ہے, روایتیں, آیتیں, واقعات, فنا 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 فنا, وہ سب اس اسٹوریج کے اندر پڑا ہوا ہے. لیکن اس کے پاس ایک پریکٹیکل عقل ہے. یہ اسٹوریج کیسا ہے؟ یہ اسٹوریج ہے اعمال کا. یہاں پہ آپ کے سارے اعمال اور ان کے امپیکٹس جمع ہو رہے ہیں, ٹھیک ہے؟ بس ممکن ہے ایک آدمی کا یہ اسٹوریج فل ہو, بالکل پوری دنیا کی نالج اس کے پاس ہو یہاں پہ, فار ایگزامپل, پاسبل نہیں ہے لیکن ہو. لیکن یہ والا جو پورشن ہے یہ خالی ہے, یہ خالی. کیوں؟ اس نے اس ساری نالج میں سے 5% پہ بھی عمل نہیں کیا ہے. تو اس کا یہ والا, یہ جو سیکشن ہے یہ تو ڈبا بھرا ہوا ہے, یہ ڈبا یہاں پر خالی ہے. اس کو ہم ایسی مذاق میں کہتے ہیں یہاں پر ڈھول ہے, بجتا ہے تو معلوم ہے کہ اندر سے ہول ہوا ہے, یہ صحیح ہے؟ تو بعض لوگ ڈھول بجاتے نہیں ہیں, ڈھول کی طرح بجتے ہیں. جب وہ بولتے ہیں تو پتہ چل جاتا ہے کہ یہ اندر سے ڈھول ہے, خالی ہے یہ, صحیح ہے؟ اچھا, یہ جو ادھر والا فل ہے اس میں کوئی بلیسنگ نورانیت نہیں آ رہی, بلکہ شاید ایک پرابلم ہے. کیوں؟ پروپورشنلی اگر وہاں سے نکل کے یہاں نہیں آتا تو یہ والا حصہ برڈن کو اور بڑھا دیتا ہے, پرابلم اور زیادہ کریٹ کر دیتا ہے. تو پھر یہ کس ڈپارٹمنٹ میں جاتا ہے؟ یہ پریکٹس کے ڈپارٹمنٹ میں نہیں جاتا, انلائٹمنٹ کے ڈپارٹمنٹ میں نہیں جاتا, ایک اور ڈپارٹمنٹ میں جاتا ہے. اس کو کیا کہتے ہیں؟ اس کو کہتے ہیں ایروگینس. یہ وہاں جاتا ہے. بس یہ جو نالج کا ڈپارٹمنٹ ہے یہ اندر اسٹور ہو رہا ہے, اسٹور ہو رہا ہے, شوڈ بی ڈرینڈ ٹورڈز پریکٹس. اس کو جانا ہے عمل کی طرف. اگر اس کو کسی نے عمل کی طرف نہیں بھیجا تو یہ کیا کرے گا؟ یہ جائے گا اس خانے کو بھرے گا جس کو ہم نفس پرستی کہتے ہیں, کمپلیکس دے گا سپیریئرٹی کا. सही है, एरोगेंस देगा। ये कौन सी नॉलेज है जो उस डिपार्टमेंट को फिल कर रही है जिसको खाली रहना था एक्चुअली? ये वो नॉलेज है जिस पे प्रैक्टिस नहीं हुई है। सही है, बस आपके पास तीन कंपार्टमेंट हो गए। एक वो कंपार्टमेंट है जो नॉलेज लेता है, दैट्स गुड, ठीक है, अच्छा है। अच्छा, नहीं लेना चाहिए, नहीं लेना चाहिए, बिल्कुल लेना चाहिए, नॉलेज आपके पास होनी चाहिए। फौरन इस नॉलेज को कन्वर्ट होना चाहिए प्रैक्टिस में। जैसे ये प्रैक्टिस में आता है, ये आपके वजूद के एक और डिपार्टमेंट कंपार्टमेंट में आ जाता है। इसमें एनलाइटमेंट है, इसमें एनलाइटमेंट है। अगर ये यहां पे नहीं आया, ये एक और जगह पे जाएगा, वो कौन सा है? उसको हम कहते हैं नफ्स परस्ती। ये वहां पे जाएगा तो ये इल्यूजन ऑफ सुपीरियरिटी क्रिएट करेगा कि मैं कोई बड़ा आदमी हूं। अच्छा, ये इल्यूजन इसके पास क्यों आ रहा है? क्योंकि ये देख रहा है मेरा ये कंपार्टमेंट फेल है, जबकि इसके फेल होने की कोई फजीलत नहीं थी, लेकिन वो इसी को देखता है। अच्छा, फिर वो ये देखता है कि ये वाला खाली है नहीं, तो अपने आप को सेटिस्फाई करता है कि मेरे पास ये वाला फेल है, ठीक है। अब होना क्या था? उसको इस नॉलेज को कन्वर्ट करना था प्रैक्टिस में, उसको यहाँ पर आना था। अच्छा, अब मैं पॉजिटिव ले लेता हूँ। अब तक जो स्टोरी थी वो क्या थी? तीन हिस्से हैं। एक में नॉलेज आती है, आना अच्छा है या बुरा है? अच्छा। फौरन चेंज होना था इसको प्रैक्टिस में। अगर ये प्रैक्टिस में चेंज हो जाता तो मेरे वजूद का एक हिस्सा स्ट्रेंथ पा लेता। इस पार्ट को कहते हैं क्रिटिकल टाइम, इसको याद रखना है, इस पार्ट को कहते हैं कल्ब। जब भी आपको रिवायत में कल्ब मिले, आयतों में कल्ब मिले, 70, 80 or even 90% टाइम्स इस कल्ब से मुराद ये सेकंड वाला हिस्सा है, पहला वाला हिस्सा नहीं है, और जो पीछे वाला हिस्सा है वो भी नहीं है, वो तो खत्म नहीं है। बस कल्ब से मुराद कौन सा हिस्सा है? कल्ब से मुराद हमारी एग्जिस्टेंस का वो पार्ट है जिसमें हमारी प्रैक्टिसेस का इम्पैक्ट स्टोर हो रहा है, प्रैक्टिसेस का इम्पैक्ट स्टोर हो रहा है, ठीक है। अच्छा, अब किसी की प्रैक्टिस अपनी नॉलेज पे ज्यादा हो तो क्या होगा? उसका कल्ब वसी होगा, उसका कल्ब एनलाइटेड होगा। अच्छा, अगर ये बड़ा हो गया, एनलाइटेड हो गया, तो क्या होगा? ये एक बात। अच्छा, अगर किसी ने प्रैक्टिस नहीं की तो क्या होगा? जो पीछे वाली नफ्स परस्ती है वो स्ट्रेंथ पालेगी, एरोगेंस, नेगेटिविटी, वो स्ट्रेंथ पाएगी। सही है, बस इंसान इन तीन हिस्सों में घूमेगा। सही, अब मुझे कल्ब के बारे में एक दो चीज़ें और कहनी है, वो मैं जल्दी से कहता हूँ, बल्कि इतनी जल्दी भी ना करूँ कि पॉइंट ही हाथ से निकल जाए। सही है, तो आपको लेके भी साथ चलना है कि भाई ये साथ साथ रहिएगा, ठीक है। दुरूद भेजें मोहम्मद वाले मोहम्मद पर, صلى على محمد مال محمد وعجل فرج। जब इंसान फैसला करता है तो फैसला कहाँ से होता है? फर्स्ट वन से, सेकंड वन से, या थर्ड वन से? सही है, ऑफ कोर्स सारे डिसीजन फर्स्ट वन से नहीं होते। क्यों? इसके पास नॉलेज होती है, ये अमल नहीं करता। तो भाई अगर इसने फर्स्ट वन से ही सारे फैसले करने होते तो इसके सारे फैसले एज पर हिज नॉलेज होने चाहिए थे। इसका मतलब है सारे फैसले फर्स्ट पार्ट से नहीं होते, तो फिर कहाँ से होते हैं? सेकंड और थर्ड में से जो ज़्यादा स्ट्रांग हो वो फैसले करता है। सही। अच्छा, अब खुदा ना करे एक केस देखते हैं जिसके पास नॉलेज बहुत थी, उसने प्रैक्टिस नहीं किया, उसका जो थर्ड पार्ट था एरोगेंस फला फला वो बहुत स्ट्रांग हो गया। अब स्पॉन्टेनियस फैसले कहाँ से करेगा? उससे करेगा, इसकी एरोगेंस, इसकी नेगेटिविटी, इसकी जेलसी फला फला। अच्छा, अब एक आदमी था जिसने प्रैक्टिस ज़्यादा किए, प्रैक्टिस ज़्यादा किए, उसका जो कल्ब वाला पार्ट है ये बहुत स्ट्रांग है। सही है, क्योंकि कल्ब वाला पार्ट स्ट्रांग है, अब जब इसको फैसला करना हुआ तो फौरन कल्ब एक्टिव होगा और कल्ब अपना सही फैसला कर देगा। सही है। अच्छा, अब आप आसानी की खातिर सेकंड पार्ट को सफ़ेद कल्ब कह सकते हो और थर्ड पार्ट को काला कल्ब कह सकते हो। बस एक इंसान का कल्ब है, جو نورانی ہے، وائٹ ہے، اور ایک انسان کا قلب ہے نعوذ باللہ تعالی جو سیاہ ہے، ڈارک ہے، ٹھیک ہے؟ جو زیادہ اسٹرانگ ہوا وہ فیصلے کے اوپر آ جائے گا، صحیح ہے؟ اچھا، اب اس کا مطلب کیا ہے؟ یہ جو قلب ہے چاہے وائٹ ہو چاہے بلیک ہو، یہ اسٹوریج بھی ہے اور پروسیسر بھی ہے. یہ بات بہت امپورٹنٹ ہے. آپ کہیں گے بچوں کی چھوٹی چھوٹی باتیں کر رہا ہے، ذرا سنبھل جاؤ، یہ اتنی چھوٹی بات نہیں ہے. جب پریکٹس میں آؤ گے یہ سب سے بڑا کی پوائنٹ ہے. یہاں پر یہ جو قلب ہے اسٹوریج ہے، اچھے کام کا وائٹ، برے کام کا بلیک. صرف اسٹوریج ہے؟ نہیں، اسٹوریج نہیں ہے، یہی پروسیسر بھی ہے، یہی ڈیسیشن میکر بھی ہے، یہی فیصلے بھی کرتا ہے. اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ ہے، اب بالکل گراؤنڈ ریالٹی پہ آ جائیں. صبح ہی صبح مجھے اللہ نے ایک توفیق دی، الحمدللہ. مثلا میں اٹھا فجر سے تھوڑی دیر پہلے، اللہ کے حضور میں نے استغفار کیا، کچھ قرآن کریم کی آیت پڑھ لی، کچھ میں نے نماز پڑھ لی، میرا وائٹ پارٹ بہت اسٹرانگ ہو گیا. قلب کا وائٹ پارٹ بہت اسٹرانگ ہو گیا. اب اسی دن مجھے ایک فیصلہ کرنا تھا، وائٹ پارٹ اسٹرانگ تھا، اس نے رائٹ ڈیسیشن بنا لیا. نعوذ باللہ تعالی، اسی دن کوئی بدبختی آئی تھی اور میں صبح نہیں اٹھ سکا، میرا بلیک پارٹ اسٹرانگ ہو گیا. اسی دن مجھے کوئی فیصلہ بھی کرنا تھا. اب فیصلہ کس نے کیا ہے؟ اس پارٹ نے. اب میں حیران ہوں کہ میں کل تک تو اچھا آدمی تھا، یہ آج میں نے غلط فیصلہ کیوں کیا؟ ہاں، تم اچھے آدمی ہو، لیکن اس وقت کوئی مشکل ہوئی ہوئی ہے کہ تمہارا وہ جو ڈارک پارٹ ہے قلب کا بہت ایکٹیو ہے اس وقت. اچھا، اگر میرے ساتھ کبھی ایسا ہو جائے تو مجھے کیا کرنا چاہیے؟ مجھے چاہیے پہلے ٹائم کے اندر، جیسے ہی صبح کو اٹھوں، خدا نہ کرے اگر میں نے نماز مس کر دی ہے، سب سے پہلے نماز کی قضا پڑھ لوں، فوراً استغفار کر لوں، جو بھی توبہ کے لیے مجھے پریکٹسز بتائی گئی ہیں وہ فوراً اس کو ایکٹیویٹ کروں. کیوں؟ اگر میں نہیں کیا تو کیا ہوگا؟ بلیک پارٹ اپنے فیصلے کرتا رہے گا، پھر ایک کے بعد ایک پائل اپ ہوتا رہے گا، ہوتا رہے گا، اور شام تک پہنچتے پہنچتے پتہ چلے گا جو میں نے 6 منتھ ایفرٹس کی تھیں وہ ایک دن میں ختم ہو چکی ہیں. صحیح ہے؟ یہ جو پورا پروسیس ہے، یہ 24 آورس ہر لمحے میں چلتا رہتا ہے. اس میں کبھی بریک نہیں ہے، سوتے وقت بھی بریک نہیں ہے، جاگتے وقت، سوتے وقت، کبھی بریک نہیں ہے. کیوں؟ چونکہ ہمارا ان پٹ چلتا رہتا ہے، وہ ان پٹ چلتا رہتا ہے، اور جیسے وہ ان پٹ آتا ہے، ادھر 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 سب کام آٹومیٹک ہوتا رہے گا. جب میں مروں گا تو کیا ہوگا؟ انشاءاللہ جب میں مروں گا تو مجھے پتہ چلے گا کہ میں یہ والا ہوں یا وہ والا ہوں، میری ریالٹی میرے سامنے آ جائے گی. اس سے پہلے مجھے کیا کر لینا ہے؟ چونکہ پھر ٹائم نہیں ہوگا کسی بھی چیز کا، اس سے پہلے مجھے یہ کرنا ہے، مجھے یہ دیکھنا ہے یہ جو وائٹ پارٹ ہے یہ اسٹرینتھ کیسے پکڑتا ہے. چونکہ اگر اس کو میں نے اسٹرینتھ دے دی تو عزیزو کیا ہوگا؟ یہ رائٹ ڈیسیشن لے گا. اب میں ایک اس کا فنکشن اور بول دیتا ہوں، پھر میں آپ کو تھوڑا سا اور اس کی پریکٹیکلٹی کی طرف لے کے جاؤں گا. اس وائٹ پارٹ کا ایک اور فنکشن ہے، اور اس بلیک پارٹ کا، اس کا بھی بدقسمتی سے ایک فنکشن ہے. وہ مجھے عرض کرنا ہے آپ کی خدمت میں، درود بھیجے گا محمد و آل محمد پر. صلی علی محمد آل محمد وعجل فرجہم. اور اللہ جانتا ہے کہ سب چیزوں کے پیچھے جو ہمارا ہدف ہے وہ کیا ہے. ہمارا ہدف یہ ہے کہ ہم اپنے امام کی نصرت کریں، ہمارا ہدف یہ ہے، اور کوئی مقصد نہیں اس کے علاوہ، یہ مقصد ہے، ٹھیک ہے. اچھا، فنکشن کیا ہے؟ فنکشن ہے بس یہ جو قلب ہے، قلب جس کو عقل عملی تعبیر کرتے ہیں فلاسفرز، عقل عملی، یہ جو قلب ہے، ٹھیک ہے، इसका एक फंक्शन ये है कि ये स्टोरेज है, जो भी काम करोगे अपने इल्म के मुताबिक ये इसका स्टोरेज है, गलत सही, गलत का गलत, सही का सही। रिवायत में है जब भी तुम कोई काम करते हो तो तुम्हारे दिल के ऊपर अच्छा काम करते हो तो एक वाइट डॉट आ जाता है, वो एनलाइटमेंट देता है तुम्हें। और खुदा ना करे अगर तुम कभी कोई गलत काम करते हो तो तुम्हारे कल्ब के ऊपर एक ब्लैक डॉट आ जाता है। अगर तोबा की तो ब्लैक डॉट रिमूव हो जाएगा, अगर तोबा नहीं की तो एक ब्लैक डॉट स्ट्रेंथ पा लेगा। और उसके बाद कहा अगर तुमने गलत काम करते रहे तो एक दिन तुम्हारा कल्ब सियाह हो जाएगा, फिर उसके बाद कल्ब पत्थर बन जाएगा। अब कुरान करीम में देखो कल्ब की कितनी किस्में हैं। कहा एक दफा आता है कल्ब पत्थर बन जाता है, क्या मतलब कल्ब? कसावत कल्ब, हाँ कसत कुलूब हूं, क्या है ये? थर्ड फंक्शन। बस एक इसका फंक्शन है स्टोरेज, एक इसका फंक्शन है प्रोसेसिंग, एक और फंक्शन भी है, वो क्या है? ईदर रिफ्लेक्शन और ब्लॉकिंग। अगर ये वाइट होता है, प्योर होता है, तो ये मिरर की तरह होता है जो हायर रियलिटीज़ को अपने मानने वाले पर, अपने मालिक के ऊपर रिफ्लेक्ट कर लेता है। यानी इट टर्न्स हिमसेल्फ, अपने आप को एक और सोर्स ऑफ नॉलेज बना देता है। अब ये नॉलेज वो नहीं है जो इसने किताबों से पढ़ी है, ये कहीं और से आ रही है इसके पास। इस तरह इन उलमा की नॉलेज बढ़ती है, किताबों से नहीं बढ़ती है। इनके पास एक और सोर्स ऑफ नॉलेज है, ये इनका कल्ब है, प्यूरिफाइड कल्ब। सो ये टर्न हो जाता है, एक मिरर बन जाता है, और मिरर की तरह ये हायर रियलिटीज को अपने अंदर रिफ्लेक्ट करने लगता है। अच्छा, अब अगर मेरा मिरर का डाया 3 इंच है, रियलिटीज इतनी ही आएंगी, और थोड़ा सा ब्लर है, रियलिटीज इतनी। अब किसी का डाया 1 मीटर है और बहुत साफ, इसके पास वो रियलिटीज आएंगी जो मैं और तुम सोच ही नहीं सकते। फिर ये बिल्कुल ऐसा ही है जैसे मिसाल के तौर पर आप बहुत आसमान के नीचे खड़े हैं, बिल्कुल आसमान के नीचे, लेकिन आपके सर पे छत है। आप फर्श पे खड़े हैं, आपके सर पे छत है, उस छत में एक सुराख है छोटा सा, कितना आसमान नजर आएगा? उस सुराख के बराबर। और अगर कोई शख्स हो जो खुद आसमान के नीचे खड़ा हो, कितना नजर आएगा? पूरा आसमान। अगर कोई इस काबिल हो कि अपने कल्ब को इतना प्योरीफाई कर ले कि पूरा रूफ, पूरी छत उसके लिए मिरर बन जाए, सही है, ये सोते जागते नॉलेज लेगा, सोते जागते नॉलेज मिलेगी इसको, सही है। इसको हम कहते हैं कल्ब की पाकीज़गी। और अगर खुदा ना करे नाऊज़ु बिल्लाह ताला वो कल्ब सियाह हो गया, और कहीं खुदा ना करे वो कसावत कल्ब आ गई, ये सारी लाइट को ब्लॉक कर देगा। इसका रिजल्ट क्या होगा? पहले वाले का तो रिजल्ट था उसको नॉलेज मिल रही थी, उसको गाइडेंस मिल रही थी, वजअना लहू नूरन यमशी बिही फिन्नास, वो ऐसा इंसान हम उसको बना देते हैं कि वो लोगों के दरमियान चलता है, हमारे दिए हुए नूर के दरमियान हमारा नूर उसको गाइड करता है। जालना, हम उसके लिए नूर बना देते हैं, ये खुदा ने बताया। अगर किसी का दिल कसियुल कल्ब हो जाए तो क्या होगा? ब्लॉक। ब्लॉक होने का मतलब क्या है? कोई रियलिटी इस तक खुद से नहीं पहुंचेगी, खुद से नहीं, कोई देगा भी तो नहीं पहुंचेगी, क्योंकि ब्लॉकेट बहुत सख्त हुआ हुआ है, इसका ब्लॉकेट बहुत स्ट्रांग है। तो आखिरी स्टेज क्या है? आखिरी स्टेज यह है, इमाम मासूम आशूर के दिन निदा देता है, इसके कल्ब तक नहीं पहुंचती। हुआ या नहीं हुआ है? हुआ है। इन कसियुल कल्ब लोगों ने अंबिया को कत्ल किया है, इन कसियुल कल्ब लोगों ने औलाद नबी को कत्ल किया है। इनके दिल नहीं थे, थे पत्थर थे, उन पे कोई रियलिटी रिफ्लेक्ट, اب دیکھو ان کے مقابلے میں ایک اور گروپ تھا سید الشہداء کے ساتھ، چراغ بجھایا، انہوں نے کہا ہم کہیں نہیں جا رہے، ہم آپ کے ساتھ ہیں. جیسے یہ کیا سید الشہداء نے بتایا اب تم دیکھو کہ کل تم کہاں پہنچنے والے ہو. ہاں یعنی قلب کی انلائٹمنٹ سید الشہداء نے ایسی جگہ پہنچا دی کہ سب کچھ نظر آنے لگا کہ کل ہم کہاں پہنچنے والے ہیں. پھر کوئی شکوا نہیں، کوئی کمپلین نہیں، کوئی رو نہیں رہا کہ بھائی میں کہاں غلط پھنس گیا ہوں، کچھ نہیں. انلائٹمنٹ، صحیح ہے. یہ کام راؤنڈ دا کلاک ہمارے ساتھ ہو رہا ہے، راؤنڈ دا کلاک ہم یہ کر رہے ہیں، صحیح ہے. اب مجھے، ابھی آپ کہیں گے کہانی ختم ہو گئی، نہیں ختم نہیں ہوئی، ابھی ایک اور شروع ہوئی ہے. وہ کیا، وائٹ پارٹ کو انہینس کیسے کرتے ہیں. بھائی مجھے آخر تک لے کے جانا چاہیے نا، آدھے راستے پہ تھوڑی چھوڑوں تو فائدہ کیا ہوا. میں آپ کو آخر تک لے کے جاؤں تاکہ سب کو یہ پتا ہو کہ کرنا کیا ہے، صحیح ہے. اب اس کو کیسے کرنا ہے، اب وہ ٹائم نہیں ہے کہ پوری کہانی چلے جو میں آج سوچ کے آیا تھا، ٹھیک ہے. ٹائم رہ گئے ہیں 19-20 منٹ، ٹھیک ہے. اب مجھے کیا کرنا ہے، مجھے یہ کرنا ہے کہ اس میں سے جو پہلا پارٹ تھا مجھے ابھی کہنا ہے، اور باقی جو آج ناراض ہو کے چلا جائے گا اس سے کہوں گا بیٹا ایک ہی لے جاؤ، باقی کل میں ایک دو اور بولوں گا، ٹھیک ہے. تو انشاءاللہ ابھی فرسٹ پارٹ کو انشاءاللہ بولتے ہیں، سورہ مومنین آیت نمبر 51. درود بھیجے محمد و آل محمد پر. محمد آل محمد عجل فرجم. یا ایها الرسل کلوا من الطیبات واعملوا صالحا. بہت اہم، بہت کی آئے کریمہ، کلوا من الطیبات واعملوا صالحا. انی بما تعملون، کیا آئے کریمہ ہے یہ، کلوا من الطیبات. اور ایڈریس کس کو ہے؟ تمام انبیاء کو. یا ایها الرسل کلوا من الطیبات. میں کوئی غلطی تو نہیں کر رہا نا، صحیح چل رہا ہے. تو میں نے کہا کبھی میں نے کوئی آیت غلط پڑھ دی ہو، غلط نہ ہو جائے. یا ایها الرسل، اے رسولو، کلوا من الطیبات، پاکیزہ میں سے کھاؤ. میں نے بالکل لٹرل اردو ڈاٹ ٹو ڈاٹ ترجمہ کر دیا، کلوا، کھاؤ، من الطیبات، پاکیزہ چیزوں میں سے. اگلی آیت کیا کہہ رہی ہے، وَعْمَلُوا صَالِحًا، اور عمل وہ کرو جو صالح ہو. کچھ لنک ڈیولپ ہو رہا ہے، پہلا لنک مل گیا. اگر کسی نے عمل صالح کرنا ہے تو اسے طیب کھانا پڑے گا، اگر طیب نہیں کھائے گا عمل صالح نہیں آئے گا. اچھا، اب تو یہ تو قرآن کریم ہے، ہماری بات تو نہیں ہے. اور ایڈریس کس کو ہے، رسل، رسولوں کو. تم کو پوسٹ مل گئی کافی نہیں ہے، یہ کرنا ہے. اب تم سوچو میں کون، چونکہ میں سید نسل سے ہوں تو مجھے نہیں چاہیے، اور رسولوں کو چاہیے، تم کہاں. یا ایها الرسل کلوا من الطیبات، طیبات میں سے کھاؤ. اچھا طیب کسے کہتے ہیں، وہ تو پھر ایک ورائٹی ہے، بہت ورائٹی ہے. ایک صاحب نے بتایا، ایک صاحب آئے وہ کہیں سے، انہوں نے کہا کہ مولانا اوکے بھائی میرے لیے یہ خرید لو، یہ مرغی. انہوں نے کہا یہ تو حلال والا نہیں ہے. کہنے کوئی بات نہیں، میں بسم اللہ پڑھ لوں گا. تو یہ سمجھ رہا ہے بسم اللہ پڑھ کے طیب ہو جائے گا. تو کہنے لگا میں نے اس کے لیے ایک اور چیز آرڈر کی، نام بھی نہیں لینا چاہ رہا ہوں. اس نے کہا نہیں یہ تو میں نہیں کھاتا. کہنے لگا بسم اللہ پڑھ لے، بسم اللہ پڑھ لے. مسئلہ کیا ہے، کیوں گھبرا رہے ہیں؟ جب آپ ایک حرام کو بسم اللہ کر کے حلال کر چکے ہیں تو ایک اور حرام کو بسم اللہ کر کے حلال کر لیں، ایسے ہوتا ہے؟ نہیں. کلوا من الطیبات، پہلی چیز، پہلی بات تو یہ کہ وہ خود چیز پاکیزہ ہونی چاہیے، پہلی بات. دوسری بات یہ، خود تو پاکیزہ ہے. ہم کوئی حرام گوشت نہیں کھاتے، الحمدللہ رب العالمین. کمائی حرام ہے، یہ طیب ہو گیا، میں نے طیب نہیں ہوا. کلو من الطیبات میں چیز بھی طیب ہو اور کسب بھی طیب ہو. صحیح ہے؟ دو باتیں. تیسری بات, آپ کسی بھی نبی سے پوچھو, اے نبی میں ایک روٹی کھا کے پیٹ بھر لیتا ہوں, تین کھاؤں تو کیسا ہے؟ ہاں, تو اگر کوئی ہمیں ڈھنگ کا بندہ مل گیا تو وہ کہے گا کہ بیٹا جس رات تم یہ کرو گے نا, اس صبح تمہیں معنویت میں سے کوئی چیز نصیب نہیں ہوگی. کیوں؟ اب چیز بھی طیب تھی, کسب بھی طیب تھا, لیکن شہوات بیچ میں داخل ہو گئی ہیں. اب یہ طیب نہیں ہے, اب یہ طیب نہیں ہے, اب اس کا رزلٹ عمل صالح نہیں نکلے گا, اس کا رزلٹ شہوت پرستی نکلے گا. کلوا من الطیبات واعملوا صالحا. یہ مجھے چاہیے کہ میں اپنے دل میں کسی ایسی جگہ پہ لکھ لوں جو کبھی ختم نہ ہوتا ہو. اب ایک اور مشکل ہے, ٹائم تیزی سے ختم ہو رہا ہے. کلوا من الطیبات واعملوا صالحا, یہ جو کلوا من الطیبات ہے اس میں ابھی تک ہم نے کیا ایڈ کیا ہے؟ صرف کھانا. صحیح, اب ذرا سا آگے بڑھتے ہیں, دیکھتے کچھ اور بھی اس میں آئے گا نہیں آئے گا. درود بھیجے گا محمد و آل محمد پر. خذوا زینتکم عند کل مسجد وکلوا واشربوا ولا تسرفوا. یہ کیا ہوا؟ خذوا زینتکم عند کل مسجد, جب بھی کسی مسجد کے سامنے پہنچو تو اپنی زینتوں کو جمع کر لو, اپنی بیوٹیز کو جمع کرو. صحیح ہے؟ اس کے بعد اگلا جملہ کیا ہے؟ اگلا جملہ میں چاہیے تھا اور مسجد میں جاؤ, نمازیں پڑھو, دعا پڑھو. نہیں, اگلا جملہ ہے کلو واشربو. کلو واشربو مسجد میں جاتا ہے کھانے پینے کے لیے. یہ قرآن کریم نے کیا لنک بنایا؟ خذوا زینتکم عند کل مسجد وکلوا واشربوا ولا تسرفوا. یہ کیا لنک ہوا؟ ہاں, خدا نے متعال کہے گا کہ تو تم بات بھی کرتے ہو نا, وہ بھی کلو ہے, وہ بھی تم کچھ کھاتے ہو. یہ جو تم سنتے ہو نا, یہ بھی شرب ہے, یہ بھی تم کچھ پی رہے ہو. اب تم جب مسجد میں داخل ہو نا تو فضول باتیں نہ کھاؤ نہ پیو. ہاں, تمہاری ہر پریکٹس کلو وشربو کے اندر ہے, تمہاری ہر گیدرنگ اسی طرح کھانا ہے جیسے کلو من الطیبات واعملوا صالحا. تم ایک غلط آدمی کے ساتھ بیٹھ گئے, یہ عقل طیب ہے؟ نہیں, یہ عقل نجس ہے. کیوں بیٹھے تھے؟ کوئی مسجد میں کھانا کھاتا ہے پیتا ہے؟ تو خدا نے کیوں کہا تھا؟ اس لیے کہا تھا کہ بھائی یہ جو کلو من الطیبات انبیاء اور رسول سے کہا ہے, یہ صرف کھانا پینا نہیں ہے, یہ گیدرنگز بھی ہیں, آئیڈیاز بھی ہیں, ہر قسم کا ان پٹ اس کلو و شربو کے اندر ہے. اور ان سب کا رزلٹ کیا نکلنا ہے؟ واعملوا صالحا. اب مجھ سے کوئی کہتا ہے مولانا میں کیوں صبح کو نماز کے لیے نہیں اٹھ پاتا ہوں, تو میں اس سے کہتا ہوں تم جلدی سو, رات کو تھوڑا سا کم کھاؤ اور یہ کرو اور وہ کرو. یہ سب میں کہہ رہا ہوتا ہوں, میں بھی کہتا ہوں, صحیح ہے, لیکن مجھے پتا ہوتا ہے کہ کلو واشربو صرف کھانا پینا نہیں ہے, یہ کہانی کچھ اور ہے. سب سے پہلے مجھے اس سے پوچھنا چاہیے, یہ بتاؤ تم پورے 24 گھنٹے موبائل پہ دیکھتے کیا کیا ہو؟ یہ بھی تو کلو ہے, یہ بھی تو کلو ہے. کیوں؟ صبح کو تمہیں اٹھانا اسی قلب نے ہے جس کو تم نے سب کچھ دیکھ کے گندا کیا ہے, اسی قلب نے اٹھانا ہے. اور کسی کا قلب اتنا مضبوط ہوتا ہے کہ اگر وہ سوتا بھی رہ جاتا ہے تو شیخ عباس قمی کہتے ہیں میں کبھی نوٹ کرتا تھا, نماز شب کے لیے ایک اٹھاتا تھا اور کہتا تھا شیخ اٹھ. میں کہتا تھا بھائی آپ بڑے غصے میں ہیں. ایک دن اٹھاتا تھا, کہتا تھا شیخ نماز کا وقت ہے, اٹھ جائیں. میں حیران رہتا تھا. ایک دن آتا ہے اتنے غصے میں جیسے ٹھڈا مار رہا ہے مجھے, ایک دن آتا ہے اتنے پیار سے اٹھا جیسے ماں اٹھا رہی ہے. ये क्या मुश्किल है इसके साथ। तो फिर उन्होंने कहा कि मैंने नोट किया, मैं जिस दिन मकरू करता हूँ इसको बहुत गुस्सा आता है, या जिस दिन मैं मकरू करता हूँ इसको बहुत गुस्सा आता है। तो ये उठाने में बहुत पागलपना दिखाता है फिर ये। सही है, क्योंकि हमारा स्टोरेज राउंड द क्लॉक काम कर रहा होता है, ये कोई चीज़ मिस नहीं करता। खुदा ने मुताल फरमाता है जब वो अपनी किताब को देखेंगे ना, कुल्लु शाइन मुस्ततिर, एक और आय करीम में फरमाया कुल्लु सगीरन व कबीरन मुस्ततिर, हर छोटी बड़ी चीज़ इसमें लिखी होती है। जब खुदा ने मुताल फरमाता है हम इनको किताब देंगे तो चिल्ला के कहेंगे मा लिहाज़ल किताब ला युगादिर सगीरतन वला कबीरतन इल्ला अहसाहा। ये कैसी किताब है, छोटी बड़ी कोई चीज़ नहीं छोड़ी, सब इसने नोट किया हुआ है। कहाँ नोट किया हुआ है? मेरे अंदर। कोई वीडियो फिल्म नहीं चाहिए एक्स्ट्रा, मेरा वजूद बताएगा ये क्या करके लाया है। मेरा वजूद, मैं ही रिकॉर्डर हूं, मैं ही स्टोरेज हूं, मैं ही प्रोसेसर हूं, मैं ही डिसीजन मेकर हूं, ये सब कुछ मेरे अंदर है। इसको कहते हैं कल्ब। कल्ब एक फिनोमिनल एग्जिस्टेंस का पार्ट है हमारा। अल्हम्दुलिल्लाह काफ़ी चीज़ें कह सके, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। इसके ऊपर मेहनत करनी है मुझे और आपको। हर मकरूह, हर मुबाह, हर वाजिब, हर मुस्तहब, हराम का जिक्र ही नहीं, ये सब हमारी वजूद के ऊपर राउंड द क्लॉक अपना असर डाल रहा है और ये बताता है कि अब इसकी नॉलेज बढ़ेगी या इसकी नॉलेज घटेगी। अगर नॉलेज की प्रैक्टिस बढ़ गई, कल्ब सफेद, एनलाइटेड, रिफ्लेक्टिंग, वरना डार्क, ब्लॉकेड, लूजर। ये राउंड द क्लॉक हो रहा है, हर सेकंड में चेंज हो सकता है। एक दरख्त होता है ना, एक दफा 6 फुट का हो गया, हो गया, अभी 3 फुट का नहीं होगा अंटिल अनलेस तुम उसे काट दो। हमारा वजूद एक रात में 20 फुट का हो सकता है, एक रात में इतना सा हो सकता है। ये हमारे वजूद में बड़ी अजीब ताकत है खुदा ने रखी है, बहुत फ्लेक्सिबल है ये, अच्छा भी है। और ये वो चीज़ है जिसको खुदा ने मुताल ने फरमाया कि हमने इसको आला इल्लियीन में खल्क किया और असफल साफिलीन भी जा सकता है ये सही है। अल्हम्दुलिल्लाह ये मामला है। अब हमें बहुत कुछ अभी इस पर बात करनी है, कल इसके ऊपर हमने इसको और बढ़ाना है। ये कल्ब जो सफ़ेद होता है ये और कैसे सफ़ेद होता है, इसके ऊपर बात करनी। फिर एक और बात भी करनी चाहिए कभी अपने जैसों के लिए, वो कि अगर कल्ब सियाह हो जाए तो इसको साफ़ कैसे करते हैं, ये भी तो बात करनी चाहिए। सही है, क्योंकि खुदा कभी किसी को नाउमीद नहीं करता। ला तक़नतू मिन रहमतिल्लाह, मेरे बंदों से कह दो कि कभी मेरी उम्मीद से नाउमीद मत होना। सही, तो बहुत बड़ा एक पार्ट जो हमारे सियाह को भी सफ़ेद कर सकता है वो ज़िक्र हुसैन है। ज़िक्र हुसैन मिसबाहुल हुदा व सफीनतुन नजात, ये नूरानियत ही नूरानियत है, ये हर सियाह को सफ़ेद कर सकता है। क्यों क्यों ऐसा है? क्योंकि इसमें फ़ातिमा की नूरानियत है। बीबी के अस्मा में से एक इस्म है, नामों में से एक नाम है, सलामुल्लाह अलैहा जहरा। जहरा नूरानियत के वजूद में इतनी नूरानियत है कि नबी खुदा उनको जहरा ताबीर करते थे। इनके वजूद में नूरानियत, और हर रोने वाला बीबी के वजूद की उस अजीमुशान नूरानियत को अपने कल्ब तक ला सकता है। आप आज यहां सईद शहदा के गम में बैठे हैं, अल्हम्दुलिल्लाह। आप यहां पे गिरिया करेंगे, आपने अपने आप को सईद शहदा के लिए वक्फ किया है। मैं आपसे एक सवाल पूछता हूं, फरिश्ते जानते हैं आप क्या कर रहे हैं, मौला अमीरुल मोमिनीन भी जानते हैं आप क्या कर रहे हैं, बीबी सैयदा भी वाकिफ है। जो उनके बेटे के गम में बैठा है वो उनकी पनाह में बैठा है। हमने इसी के ऊपर मेहनत करनी है अजीजो। तस्किरा बीबी सैयदा का है, आज का दिन वाकफ है, आज का दिन वाकफ है। एक और माँ को पुरसा देने का है, एक और करबला में खवातीन का काम बहुत बड़ा है। अल्हम्दुलिल्लाह खुदा ने उसके सदक़े में हमारी खवातीन को भी अहद बैत अतहार की मोहब्बत नसीब की है, और मैं यकीन से कहता हूँ कि आज़ादारी को ज़िंदा रखने में हमारी खवातीन का किरदार बहुत ज़्यादा है, बहुत ज़्यादा। खुदा उन सबको जज़ाए खैर नसीब फरमाए। लेकिन आज हमें एक माँ को पुरसा देना है, और ये माँ ऐसी माँ है जो अपने बेटों के गम में भी नहीं रोती है। करबला में हर माँ अपने बेटे के गम में रोती थी, लेकिन बीबी ज़ैनब कुबरा वो माँ थी जो अपने बेटों के गम को भी भुलाती थी। आशूर की शब आई, एक मौका आया, सैयदुश्शुहदा के सारे चाहने वाले अपने अजीज़ों को सैयदुश्शुहदा पे क़ुरबान होने के लिए तैयार कर रहे थे। कितनी आसानी से मैं ये जुमले अभी आपके सामने कहूँगा कि एक माँ तैयार कर रही थी, खुदा शाहिद है उस बाप से पूछो जिसका बेटा चला गया हो, उससे पूछो, उस माँ से पूछो जिसकी औलाद चली गई, कि ये आसान है या मुश्किल है। शबे आशूर बीबी अपने दोनों बेटों को लेकर बैठी हैं और गोया औनो मोहम्मद से खिताब कर रही हैं, कह रही हैं बेटा कल तुम कुछ भी करना पहले अपने आप को कुर्बान कर देना, ऐसा ना हो कोई वक्त मेरे भाई के ऊपर आए और मेरे बच्चे अभी जिंदा हों, उनको कुर्बान होना है। और बच्चे अपनी माँ को इत्मीनान दिलाते हैं, कहा हम अपने आप को कुर्बान कर देंगे, इमाम हुसैन के ऊपर आँच नहीं आने देंगे। बस एक मौका आता है जब सैयदुश्शुहदा औनो मोहम्मद को अलविदा करने के लिए तैयार करते हैं। सैयदुश्शुहदा औनो मोहम्मद को देखते हैं, ऐसे एक अजीब मोहब्बत है जो सैयदुश्शुहदा के कल्ब मुकद्दस के अंदर है। वो हर जाते हुए को मोहब्बत से देखा करते थे, लेकिन अब जो औनो मोहम्मद को भेज रहे थे तो गोया अपनी बहन के दिल को देख रहे थे। इमाम, वक्त का इमाम हर इंसान के कल्ब के अंदर गुजरने वाली चीज़ों से आगाह होता है, उसका इल्म बहुत ज़्यादा होता है। तो जब सैयदुश्शुहदा औनो मोहम्मद को देख रहे थे तो वो उस गम को एहसास कर रहे थे कि जब इन दोनों की लाशें ज़ैनब के सामने आएंगी तो क्या होगा। फिर भी औनो मोहम्मद को अलविदा किया। जो बड़े अजीब वाक़यात हैं इन दोनों भाइयों के, किस तरीके से मैदान जंग के अंदर गए, किस तरीके से अपनी शुजाअत के जौहर दिखाए। बस मैं एक बात आपसे हमेशा कहूँगा, जब भी आप किसी मुजाहिद का गम मनाएं, ये मत समझिएगा कि ये सिर्फ ऐसे मजलूम थे जिन्होंने अपने आप को जाकर तस्लीम कर दिया। नहीं, ये अली की औलाद है, ये जंग करना जानती है। ये बच्चे हों या बड़े हों, ये जंग करना जानते हैं। जब औनो मोहम्मद मैदान के अंदर उतरे तो दुश्मन इनको देखने के बाद चिल्ला उठे कि लगता है जैसे अली की औलाद मैदान जंग के अंदर आ गई। और एक मौका आया जब ये दोनों मजलूम जमीन के ऊपर गिरे और इन्होंने अपने इमाम को निदा दी, इमाम आली मकाम तशरीफ लाए, उन लाशों को उठाकर जब खेमे में लाने लगे, अब एक मौका था या किसी और खेमे में लेकर जाएं जहां जनाजों को रख रहे थे, या बीबी ज़ैनब के पास लेकर आएं जो माँ का हक है। बस जब बीबी ज़ैनब ने देखा कि मेरा भाई मेरे बच्चों के जनाजों को लाने में तामुल कर रहा है, तो वहीं फरमाया कि ऐ हुसैन मैं बच्चों को कुर्बान कर चुकी हूं, बच्चे मेरे पास मत लाइएगा, इनको जनाजों के साथ रख दें। शायद बीबी ज़ैनब सलामुल्लाह अलैहा अपने भाई की तबीयत को पहचानते हुए जानती थी कि अगर बच्चों की लाशें मेरे सामने रखी और मैंने नौहा किया, गिरिया किया, तो तकलीफ मेरे भाई के वजूद को होगी।
बीवी ने गिरिया करना पसंद नहीं किया, बीवी ने अजीब जब्त की मिसाल कायम कर दी। अजीजों, ये बीवी ने सिर्फ एक दफा नहीं किया, एक दफा ये मौका आया जब मातम कर सकती थी और मातम नहीं किया। फिर शब असर आशूर मौका आया, शाम गरीबा में मौका आया, बीबी फिर ओनो मोहम्मद के लाशे पर नहीं गई। फिर वो मौका आया जब 11 मुहर्रम को बीबियां लाशों के बराबर से गुजारी गईं, बीबी फिर सैयदुश्शुहदा के लाशे पर गईं। फिर वो मौका आया जब जिंदाने शाम के अंदर सरों को लाया गया, बीबी ने फिर अपने भाई के सर का मातम किया। अजीजों, लेकिन एक मौका आया जब बीबी के जब्त का बंधन टूट गया। वो दिन था जब मदीने तशरीफ लाई, अपने घर में दाखिल हुई, घर की दीवारों से ओनो मोहम्मद की खुशबू आ रही थी। बीबी आपको पुरसा आपके बच्चों का।
परवरदिगारा, जिन्होंने अहले बैत को इस गम में मुबतला किया उन्हें बदतरीन अजाब में मुबतला फरमा। खुदाया परचम आज़ा को दुनिया के कोने कोने तक पहुँचाने की सआदत नसीब फरमा। खुदाया इन अज़ा के सदक़े में वारिस हुसैन वक्त के इमाम के ज़हूर में ताजील फरमा। उनकी नुसरत की सआदत इस राह में शहादत नसीब फरमा। मातम हुसैन।